आज का ईरान। अजीज सामईन, प्रोग्राम आज का ईरान लेकर हाजिर खिदमत है। मुजफ्फर जकी का सलाम कबूल करें। उम्मीद है कि आपको हमारा ये प्रोग्राम पसंद आएगा। सामईन, पहले हम ईरान की गुज़श्ता हफ्ते की बाज अहम खबरों की सुर्खियों पर एक नज़र डालेंगे और इसके बाद इनमें से बाज का तफसील के साथ जायजा लेंगे। ईरान के मुसल्ला अफवाज के कमांडरों से रहबर इनकलाब इस्लामी का खिताब। ईरान के बहरी बेड़े की अमन और दोस्ती के पैगाम के साथ कजाकिस्तान, उम्मान और पाकिस्तान की जानिब रवानगी। काबुल में ईरानी किताबों की नुमाइश। ईरानी वजीर खारजा का दौरा मास्को और शाम के बहरान के बारे में इलाकाई मुशावरत। ये थी ईरान की गुज़श्ता हफ्ते की बाज अहम खबरें। ईरान के मुसल्ला अफवाज के सीनियर कमांडरों ने नई हिजरी शमसी ईसाल की मुनासिबत से रहबर इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई से मुलाकात की। रहबर इनकलाब इस्लामी ने इस मुलाकात के दौरान शाम में अमरीका की हालिया मुहिमजुई के मुख्तलिफ पहलुओं का जायजा लेते हुए फरमाया कि अमरीकियों ने जो काम अंजाम दिया है वो उनकी स्ट्रेटजी गलती है और वो अपने पेशरवों की गलती को ही दोहरा रहे हैं। रहबर इनकलाब इस्लामी ने मजीद फरमाया कि अमरीका के साबिक हुकाम दाइश को वजूद में लाए या उन्होंने उसकी मदद की, और अमरीका के मौजूदा हुकाम दाइश या इस जैसे ग्रोह की तकवियत कर रहे हैं। रहबर इनकलाब इस्लामी ने इस बात पर ताकीद करते हुए कि इन ग्रोहों का खतरा मुस्तकबिल में अमरीकियों को भी अपनी लपेट में ले लेगा कहा कि यूरोप आज उस गलती का खमियाजा भुगत रहा है जो उसने तकफीरियों की तकवियत की सूरत में की थी, और यूरोपीय आवाम अपने घरों और सड़कों में भी अमन से महरूम हो चुके हैं और अमरीका भी यही गलती दोहरा रहा है। अमरीका ने शाम की फौज पर इदलब के इलाके खान शेखुन में कीमियावी हथियार इस्तेमाल करने का इल्ज़ाम लगाकर 7 अप्रैल को सूबे हमस में वाक़ अश्शुरात एयरबेस पर मिज़ाइल हमला कर दिया। अमरीका के इस इकदाम के खिलाफ इलाकाई और आलमी सतह पर रद्दअमल जाहिर किया गया। इस हफ्ते इस्लामी जमहूरिया ईरान के वजीर खारजा ने मास्को का दौरा किया और मोहम्मद जवाद जरीफ, सरगेई लावरोफ और वलीद मुअल्लिम का मुश्तरक इजलास बुलाया गया। इस्लामी जमहूरिया ईरान के वजीर खारजा मोहम्मद जवाद जरीफ ने इस इजलास के बाद रूसी और शामी वज़राए खारजा के साथ मुश्तरका प्रेस कॉन्फ्रेंस में शाम मुखालिफ ममालिक के ग्रोह और अमरीका को खबरदार करते हुए कहा कि हालिया अशरों के दौरान यकतरफा इकदामात के नतायज से वाज हो गया है कि ये इकदामात खित्ते के लिए बहुत नुकसानदेह हैं। रूसी वजीर खारजा सरगेई लावरोफ ने भी शाम पर अमरीका के हमले को इस मुल्क के खिलाफ जा रही से ताबीर किया और कहा कि हम खान शेखुन के वाकये के सिलसिले में कीमियावी हथियारों की ममानियत की तंजीम द ऑर्गेनाइजेशन फॉर द प्रोहिबिशन ऑफ केमिकल वेपन्स की जानिब से एक तहकीकाती कमेटी तश्कील दिए जाने के ख्वाहां हैं। इस सिलसिले में इस तंजीम में ईरान के मुस्तकिल नुमाइंदे ने हॉलैंड के शहर हेग में इस तंजीम के एग्जीक्यूटिव काउंसिल के हंगामी इजलास में शाम के ताज़ा वाक़यात और इस मुल्क में कीमियावी हथियारों की मुंतकली की नौइयत की जाम तहकीकात के लिए एक गैर जानिबदार तहकीकाती टीम तश्कील दिए जाने का मुतालबा किया। शाम की फौज की जानिब से कीमियावी हथियारों के इस्तेमाल किए जाने का मसला हमेशा के लिए हल हो जाना चाहिए क्योंकि ये इल्ज़ाम शाम की जंगी सूरत हाल से किसी तरह मेल नहीं खाता। अक्वाम मुत्तहिदा के कीमियावी हथियारों और मवाद के इंस्पेक्टरों ने इससे कबल इस बात की तस्दीक की थी कि शाम की हुकूमत के पास हथियारों की तैयारी के लिए किसी तरह का कीमियावी मवाद मौजूद नहीं है और उसने इस सिलसिले में मुकम्मल तौर पर एतमाद में ले लिया है। दरियासना दहशतगर्द ग्रोहों की सरगर्मियों और उनके हामियों की जानिब से उनको फराहम किए जाने वाले जंगी साजो सामान की कोई निगरानी नहीं की जाती। ऐसी सूरत हाल में अमरीका शाम में कीमियावी हथियारों के इस्तेमाल की रोकथाम के बहाने इस मुल्क में अपने अहदाफ के हुजूल के दर पे है। یہ مسئلہ اور اس کے ممکنہ خطرناک پہلو اس بات کے متقاضی ہیں کہ اصل حقیقت کو منظر عام پر لانے کے لیے عالمی سطح پر سنجیدہ کوشش کی جائے۔ اس مسئلے کے لیے تحقیقاتی ٹیم تشکیل دیے جانے سے متعلق ایران اور روس کی تجویز اس مسئلے کے پوشیدہ پہلوؤں اور حقیقت کو سامنے لانے کا بہترین اور منطقی ترین راستہ ہے۔ اسلامی جمہوریہ ایران میں 12ویں صدارتی انتخابات اور 5ویں شہری اور دیہی اسلامی کونسلز لوکل باڈیز کے انتخابات کے لیے 19 مئی کو ووٹ ڈالے جائیں گے، اور اسی دن 4 پارلیمانی حلقوں میں ضمنی انتخابات بھی منعقد ہوں گے۔ صدارتی انتخابات کے لیے سب سے زیادہ معمر امیدوار کی عمر 92 سال جبکہ سب سے کم عمر امیدوار کی عمر 18 سال ہے۔ صدارتی انتخابات میں بعض نامور ایرانی سیاستدانوں نے بھی اپنے ناموں کا اندراج کرا لیا ہے، جن میں موجودہ صدر مملکت ڈاکٹر حسن روحانی، رکن ماہرین اسمبلی اور آستان قدس رضوی کے متولی علامہ سید ابراہیم رئیسی، سابق صدر محمود احمدی نژاد، رکن ماہرین اسمبلی آیت اللہ بتھائی گلپائیگانی اور سابق حکومت کے بعض اعلی عہدیدار اور اراکین پارلیمنٹ بھی شامل ہیں۔ اسلامی جمہوریہ ایران کے 12ویں صدارتی انتخابات میں شرکت کے لیے مجموعی طور پر 1636 افراد نے کاغذات نامزدگی جمع کرائے ہیں۔ کاغذات نامزدگی کی جانچ پڑتال کے بعد جلد ہی صدارتی امیدواروں کی حتمی فہرست جاری کر دی جائے گی۔ انتظامیہ کے سربراہ کی حیثیت سے صدر پر ملک کا انتظام چلانے کے سلسلے میں اہم ذمہ داری عائد ہوتی ہے، اسی لیے اس ذمہ داری کو نبھانے کے لیے ایک اہل فرد کا انتخاب ایک اہم واقعہ شمار ہوتا ہے۔ ایران کے انتخابی قوانین کے مطابق یہ اہم ذمہ داری ایک سیاسی اور مذہبی شخصیت کو ہی سونپی جا سکتی ہے، اور اس کے علاوہ اس کے اندر اس اہم ذمہ داری کو پورا کرنے کے لیے ضروری صلاحیت بھی ہونی چاہیے اور اس کا مینجمنٹ کا تجربہ بھی ہونا چاہیے۔ اس بات کا فیصلہ گارڈین کونسل کرتی ہے کہ جن افراد نے صدارتی انتخابات کے امیدوار کے طور پر کاغذات نامزدگی جمع کروائے ہیں ان میں سے کتنے افراد ان صفات کے حامل ہیں۔ حالیہ 4 عشروں کے دوران ایران میں منعقد کیے جانے والے انتخابات سے اس بات کی نشاندہی ہوتی ہے کہ اسلامی جمہوری نظام میں انتخابات کو بہت زیادہ اہمیت حاصل ہے۔ گزشتہ ہفتے امریکی اور بعض یورپی حکام نے ایک بار پھر ایران کے خلاف جھوٹے بیانات دیے اور ایران کے خلاف مخاصمانہ اقدامات کیے۔ امریکہ کی انٹیلیجنس ایجنسی سی آئی اے کے سربراہ مائک پمپیو ایران کے خلاف وائٹ ہاؤس کی جانب سے الزامات کا سلسلہ جاری رکھتے ہوئے دعویٰ کرتے ہیں کہ ایران کے خطرے کا تعلق صرف اس کے ایٹمی پروگرام سے ہی نہیں ہے، بلکہ ایران کی جانب سے بڑے بڑے خطرات لاحق ہیں۔ ان خطرات میں ایران کا میزائل اور فوجی پروگرام بھی شامل ہے۔ تنیسنا امریکہ کی وزارت خزانہ نے بھی ایک بیان میں بقول اس کے ایران میں انسانی حقوق کی کھلی خلاف ورزی کی بنا پر تہران کی جیلوں کی تنظیم پر پابندی عائد کر دی ہے۔ امریکہ نے گزشتہ ہفتے G7 کے وزرائے خارجہ کے اجلاس کے اختتامی بیان میں بھی یہی دعویٰ کیا اور ایران کے میزائل پروگرام کو خطرہ قرار دیا۔ امریکہ کی پابندیوں کی گھسی پٹی پالیسی کئی برسوں سے اپنا اثر کھو چکی ہے، لیکن اس کے باوجود ایسا نظر آتا ہے کہ موجودہ حالات میں امریکہ ایران کے خلاف ماحول تیار کرنا چاہتا ہے۔ امریکہ کی وزارت خزانہ نے بھی ایران پر مختلف طرح کی پابندیاں لگا کر عملی طور پر مشترکہ جامع ایکشن پلان کی خلاف ورزی کی ہے۔ امریکہ خطے میں ایرانوفوبیا کی پالیسی پر عمل پیرا ہے۔ امریکہ انسانی حقوق کے مسئلے کو اپنے مفادات کے حصول کے لیے ایک حربے کے طور پر استعمال کرتا ہے، اور یہ چیز بجائے خود ایک بین الاقوامی مشکل میں تبدیل ہو چکی ہے۔ ہر روز دنیا کے مختلف مقامات پر بہت سے ناخوشگوار واقعات پیش آتے ہیں جن میں انسانی حقوق کی خلاف ورزی ہوتی ہے۔ ان واقعات کی وجہ انسانی حقوق کے بارے میں اختیار کیا جانے والا دوہرا رویہ نیز سیاسی مفادات کا حصول ہے۔ یہ دوہرا رویہ دنیا کے مختلف علاقوں میں امریکہ کے خود سرانہ اقدامات، امریکہ میں امتیازی سلوک کی افسوسناک صورتحال، سعودی عرب اور اسرائیل جیسی بچوں کی قاتل حکومتوں کو مغربی ممالک کی جانب سے ممنوع ہتھیاروں کی فروخت کی صورت میں نظر آتا ہے۔ مغربی ممالک کی جانب سے ملنے والے ہتھیاروں سے سعودی عرب اور اسرائیل اب تک یمن اور فلسطین میں ہزاروں خواتین اور بچوں کو شہید کر چکے ہیں، لیکن انسانی حقوق کے یہ مدعی اپنا حقیقی چہرہ چھپا کر اور دوسروں پر انسانی حقوق کی خلاف ورزی کرنے کا الزام لگا کر اپنے آپ کو انسانی حقوق کا محافظ ظاہر کرنے کی کوشش کر رہے ہیں۔ فوجی مسائل میں بھی امریکہ نے ممنوع اور غیر روایتی ہتھیاروں کے استعمال کے ذریعے عالمی امن و سلامتی کو خطرے میں ڈال دیا ہے۔ امریکہ ایسی حالت میں ایران کے میزائل پروگرام پر اپنی تشویش کا دعویٰ کر رہا ہے کہ جب وہ خود میزائلوں میں جارحانہ صلاحیت پیدا کرنے کے مقصد سے خطے میں مشترکہ فوجی مشقیں انجام دے رہا ہے، لیکن اس کے باوجود وہ دوسروں پر الزامات لگا کر خطے میں بحران پیدا کرنے پر مبنی اپنی سازشوں پر پردہ ڈالنے کے در پہ ہے۔ اس میں شک نہیں ہے کہ اسلامی جمہوریہ ایران خطرات کی سطح اور اپنی دفاعی ضروریات کو مد نظر رکھ کر اپنی دفاعی حکمت عملی مدون کرتا ہے، اور ایران کے دفاعی پروگرام کا اقوام متحدہ کی سلامتی کونسل کے قرارداد 2231 سے کوئی تعلق نہیں ہے۔ اسلامی جمہوریہ ایران اپنے دفاع کے لیے دوسروں کی اجازت نہیں لے گا۔